शुक्ला फाटा एफएम को प्रस्तुति रेडियो कार्यक्रम जवाफ देहिता 6 बजेदेखि 6:30 बजेसम्म रेडियो कार्यक्रम जवाफ देहिता।
नमस्कार, सामुदायिक रेडियो शुक्लाफाटा एफएमको प्रस्तुति कार्यक्रम जवाबदेहितामा तपाईँलाई स्वागत छ। सहकर्मी साथी जयदेव जोशीसँगै म अरुण चन्द शुक्लाफाटा एफएमको स्टुडियोमा कार्यक्रम जवाबदेहिता लिएर उपस्थित भएका छौँ। श्रोताबिन, कार्यक्रम जवाबदेहिता तपाईँ शुक्लाफाटा एफएमबाट 6 बजेदेखि सुन्न सक्नुहुन्छ।
श्रोता, कार्यक्रम जवाबदेहतामा हामी सम्बन्धित निकायले आआफ्नो ठाउँबाट जिम्मेवारी वहन गरेको छ कि छैन भन्ने विषयमा कुराकानी तथा छलफल गर्ने गर्दछौँ। र कार्यक्रम जवाबदेहतामा आज हामी विशेष गरी प्रदेश नम्बर 7 पनि विभिन्न प्रकारका धार्मिक लगायत पर्यटकीय क्षेत्र रहेका छन्। ती पर्यटकीय क्षेत्रहरूको संरक्षण सम्वर्धन गर्न कसले के कस्तो भूमिका निर्वाह गर्नुपर्छ भन्ने विषयमा आजको कार्यक्रम जवाबदेहता केन्द्रित रहनेछ। अरुणजी,
एकदमै जयदेवजी, र यो कार्यक्रममा चाहिँ भङ्केनी धाम तपाईँलाई कस्तो लागेको छ भनेर हामीले धार्मिक पर्यटकहरूलाई सोधेका छौँ। भङ्केनी गएर तपाईँलाई राम्रो लागेको कुरा के हो, तपाईँहरूले त्यहाँ के देख्नु भएको छ भन्ने विषयमा चाहिँ हामीले धार्मिक पर्यटकहरूलाई सोधेका छौँ। प्रस्तुत छ उहाँहरूसँग लिएको यो जनआवाज।
विक्रम सिंह धामी, कञ्चनपुर जिल्लाको भङ्केनी धाममा चाहिँ जगद्गुरु 4 जगद्गुरु पीठहरू स्थापना गर्ने जगद्गुरु महर्षिको कार्यक्रम अन्तर्गत भङ्केनी धाममा जगद्गुरु पीठको स्थापना भएको छ। र त्यहाँ जगद्गुरु महर्षिले अहिले नेपालभरि भ्रमण पैदल भ्रमण गरेर नेपाल आमाको हरेक जगद्गुरु पीठहरूमा कुनै न कुनै राष्ट्रिय महत्त्वका कुराहरू स्थापित गर्ने कार्यक्रम अन्तर्गत भङ्केनी धाममा चाहिँ नेपाल आमाको 75 फिट अग्लो अष्टधातुको मूर्ति स्थापना गर्ने लक्ष्य रहेको बेहोरा म निवेदन गर्न चाहन्छु। र त्यसमा चाहिँ अब त्यहाँ पहिले प्राचीन सिद्धनाथ भूमि त त्यो हुँदै हो, त्यसमा जगद्गुरु पीठ हुने बित्तिकै त्यसमा चाहिँ नेपाल आमाको 75 फिट अग्लो अष्टधातुको मूर्ति हुने बित्तिकै पनि त्यसको गरिमा पर्छ।
मेरो नाम बिरबहादुर है। भङ्केनी धाम आफैमा एउटा रमणीय स्थल, भेमगत्ता नगरपालिकाको उत्तरपट्टिको सूर्य पहाडको छेदमा रहेको रमणीय स्थल र पौराणिक कालदेखि देवी देवताहरूको वासस्थान भएको स्थल पनि मान्न सकिन्छ र त्यसैले आफैमा रमणीय स्थल छ। र त्यसमा कञ्चनपुरको बसोबास जबदेखि भयो तत्समयदेखि यस क्षेत्रका राजमार्ग उत्तरपट्टिका सबै श्रद्धालु भक्तजनहरू त्यो भङ्केनी ठाउँमा बस्थे र भङ्केनीमा जुन 5-6 कुण्डहरू छन् ती अलग अलग ठाउँबाट पानीका स्रोतहरू त्यहाँ बगिराखेका छन्।
म जनकराज जोशी। पहिलो कुरा त हाम्रो पहिलेदेखि नै अब प्राचीन कालदेखि त्यो ठाउँमा यहाँको स्थानीय बासिन्दाहरूले पूजाआजा गर्दै आएको, भूमि देवताको रूपमा पूजा अर्चना गर्दै आएको मन्दिर सिद्धनाथ वैद्यनाथको स्थापना पनि हो, त्यो हाम्रो आस्थाको केन्द्र पनि हो धार्मिक हिसाबले, र बाँकी त्यो वातावरणीय हिसाबले पनि एकदमै प्राकृतिक सौन्दर्यताले भरिपूर्ण भएको। अब यो कञ्चनपुरकै एउटा सिरानमा चुरेको खेदमा रहेको एउटा सुन्दर हराभरा र पर्यटकहरूलाई समेत आकर्षित गर्ने, मनमोहक गर्ने त्यस्तो किसिमको एउटा सुन्दर ठाउँ पनि हो र हाम्रो धार्मिक हिसाबले आस्थाको केन्द्र पनि हो।
सुदूर पश्चिमका धार्मिक र पर्यटकीय स्थलहरूको प्रचार प्रसार र भौतिक संरचनाहरूको विकास गर्न सके पर्यटन व्यवसायको माध्यमबाट यो क्षेत्रका मानिसहरूको मोहार नै फेरिने कुरामा दुईमत छैन। यहाँ थुप्रै धार्मिक र पर्यटकीय स्थलहरू भए पनि तिनीहरूको प्रचार प्रसार र भौतिक संरचनाको विकास हुन नसकेका कारण लोप हुने अवस्थामा पुगेका छन्। तर कञ्चनपुरको भीमदत्त नगरपालिका 8 रहेको भङ्केनी धाम निकै रमणीय स्थानमा रहेको छ। यहाँ पुग्ने जो कोही मानिसको मन प्रफुल्ल र शान्त हुन्छ। प्राकृतिक सौन्दर्यताले परिपूर्ण यो मन्दिरमा एकपटक पुगेपछि अर्कोचोटि पनि कञ्चनपुर पुग्ने जो कोही मानिसहरू पुग्ने प्रयास गर्दछन्। आखिर यो मन्दिरको धार्मिक र पर्यटकीय महत्त्व के रहेको छ त भनेर हामीले कानुन व्यवसायी तथा भङ्केनी धाम क्षेत्रका जानकार कृष्णदत्त जोशीसँग कुरा गरेका छौँ। अब लागौँ यो कुराकानीतर्फ। यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
अनि यो भङ्केनी धामको चाहिँ धार्मिक महत्त्व के रहेको छ, यसको लागि प्रश्न पारिदिनुहोस् न।
भङ्केनी धाम खास गरी शैव सम्प्रदायको धार्मिक स्थल हो र पछिल्लो समयमा जगद्गुरु महाराज श्रीको आगमन पछि यहाँ एउटा ठुलो अनुष्ठान सम्पन्न भइसके पश्चात यहाँ चाहिँ 75 फिट अग्लो नेपाल माताको मूर्ति बनाउने जुन अभियान चलिरहेको छ, यो अभियानका कारणले पनि पछिल्लो समय यहाँ चाहिँ धार्मिक पर्यटनहरूको आगमन क्रम बढिरहेको छ।
हामी चाहिँ यो मन्दिरमा कसरी पुग्न सक्छौँ, कस्तो छ अवस्था?
अब विगतको भन्दा भम्केनी आउन एकदमै सहज भइसकेको छ। हामी कञ्चनपुरको सदरमुकामदेखि सुकासाल चौरा हुँदै उत्तरतिर लाग्नेछौँ र तत्पश्चात उत्तर थापाचौरा हाट बजार हुँदै त्रिभुवन उच्च माविको प्राङ्गण र त्यसपछि तिलासोरकै झिलमिला प्राविबाट चाहिँ हामीले बायाँ हाततिर घुम्नुपर्ने हुन्छ। केही अगाडि चाहिँ सिद्धनाथ बैजनाथ सामुदायिक तपोवन भन्ने स्थानीय सामुदायिक वनको कार्यालय रहेको छ र यो सामुदायिक वनको कार्यालयबाट उत्तरतिर जाँदै गर्दा हामी चाहिँ केही मिनटमै भम्केनी धाममा आइपुग्छौँ।
यातायातको व्यवस्था चाहिँ कस्तो भएको छ, यो मन्दिरसम्म पुगेको छ या छैन?
विगतको भन्दा अहिले यातायातको अवस्था एकदमै सुधारोन्मुख छ। विगतमा चाहिँ ग्राभेल बाटो पनि त्यति सहज थिएन भने अहिले कमसे कम पनि जिरो पिचको कन्सेप्ट ल्याएर त्यहाँ चाहिँ ग्राभेल बाटो मन्दिरसम्म पुर्याइएको अवस्था छ। यसकारणले अब गाडीहरू नियमित सार्वजनिक सवारी साधनहरू सञ्चालनमा नभए तापनि व्यक्तिगत गाडीबाटै अहिले त सामान्य इलेक्ट्रोनिक रिक्साबाटै पनि भम्केनी जान एकदमै सहज रूपमा चाहिँ पुग्न सकिने अवस्था छ।
जे होस्, महेन्द्रनगर सदरमुकामबाट चाहिँ त्यता सवारी साधन चाहिँ प्रशस्त मात्रामा पाइन्छन् जान चाहने धार्मिक पर्यटकहरूका लागि।
महेन्द्रनगर बस पार्कबाट हामीले कमसे कम पनि एउटा इलेक्ट्रोनिक रिक्सा बुकिङ गरेर लग्यौँ भने 6-7 जना मजाले एउटा रिक्सामा बसेर जान सकिने अवस्था छ। विगतको भन्दा बाटो एकदमै सुधार भइसकेको अवस्था छ, यसकारणले महेन्द्रनगरबाट सवारी साधनहरू लिएर भम्केनी धाम पुग्न त्यति गाह्रो भएन।
कति टाढा छ नि महेन्द्रनगर सदरमुकाम?
अब दूरीको हिसाबले भन्ने हो भने दूरीलाई, धार्मिक स्थलको दूरीलाई प्राय भक्तजनहरूले नाप्ने गर्दैनन्, त्यसैले 25-30 मिनटमा सहजै एउटा सवारी साधनबाट त्यहाँ पुग्न सकिने अवस्था हो। दूरीमा यसलाई मेजरमेन्ट नगरौँ, कमसे कम पनि भम्केनीबाट एउटा भ्यू टावर बनाउँदा महेन्द्रनगरको पुरै बजार देखिने गरी भम्केनीमा भ्यू टावरको पनि कन्सेप्ट भइरहेको हुनाले त्यो धेरै टाढा छैन भनेर बुझौँ।
जे होस्, टावर पनि बन्दैछ,
भ्यू टावरको कन्सेप्ट छ भम्केनी को। अब भम्केनीमा रहेका विभिन्न क्षेत्रहरू जस्तै माथि दुईवटा चौरहरू रहेका छन्, त्यो चौरमा एउटा भ्यू टावर बनाइदिएपछि त्यसबाट कञ्चनपुरको सदरमुकाम बजार पुरै अवलोकन गर्न सकिने अवस्था छ।
अनि आस्थाको केन्द्र चाहिँ कसरी बन्न पुग्यो त, यो मन्दिरको स्थापना कहिले भयो अनि भक्तजनहरू कहिलेदेखि यो भम्केनी धाममा जान थाले?
अब किम्बदन्ती भनौँ या अलिकति मैले श्रुतिबाटै सुनेको हो, मैले साहित्य त्यति अध्ययन गर्न पाएको छैन यसको। जति बेला रावणले शिवको तपस्या गरेर वर माग्न थाले, शिव जङ्गल जङ्गल यो जङ्गल त्यो जङ्गल गरेर लुक्दै गर्ताको अवस्थामा शिवका सेवकहरू जसलाई सिद्ध भनिन्थ्यो, ती सिद्धहरू चाहिँ यी वनमा विभिन्न ठाउँमा चाहिँ शिवको सेवा गरेर हिँडिरहेको अवस्थामा पछि चाहिँ रावणले त अहिलेको बैजनाथ हाम्रो अछामको बैजनाथमा गएर शिवलाई प्राप्त गरेर त्यहाँबाट वर पनि पाए रावणले, त तत्कालीन समयमै सिद्धहरूको आगमन यी क्षेत्रमा हुने भए हुनाले शिवको पनि आगमन यो क्षेत्रमा भएको थियो। र अहिले पनि एउटा मान्यता के छ भने शिवको जति बेला मसानमा बास छ त्यति बेला भम्केनीमा आएर कुनै धार्मिक अनुष्ठान गर्यो भने त्यसको मृत्यु हुन्छ भन्ने एउटा मान्यता रहेको छ। भने जुन ज्येष्ठ गङ्गा दशहराका दिन यो ठाउँमा आएर धार्मिक अनुष्ठान गर्दा, यो ठाउँमा आएर सिद्धनाथको दर्शन गर्दाखेरि पुण्य प्राप्त हुन्छ भन्ने मान्यता रहिआएको छ।
अनि भक्तजनको चाहिँ कतिको घुइँचो लाग्ने गर्छ, वार्षिक रूपमा चाहिँ कति जति धार्मिक पर्यटकहरू चाहिँ यो ठाउँमा पुग्ने गर्छन्?
अब अहिले पछिल्लो समयमा भम्केनीमा कति भक्तजनहरूको आगमन भयो एउटा पार्ट हो, तर पछिल्लो समयमा सुदूरपश्चिमका अधिकांश यो मिडियाहरूबाट पनि भम्केनीको बारेमा धेरै प्रचार प्रसार भएको अवस्था छ। त्यसकारणले भम्केनीको मेला, भम्केनीका अनुष्ठानहरू, भम्केनीमा हुने विभिन्न गतिविधिहरू चाहिँ सुदूरपश्चिमका धेरैभन्दा धेरै जनसङ्ख्यासम्म पुगिरहेको अवस्था छ। यसर्थ र कुन भक्तजन कुन दिन आगमन हुन्छ त्यस्तो अभिलेख चाहिँ भम्केनीमा राख्ने गरिएको छैन, तर एट द इस्टिमेट हामी एउटा अनुमान के गर्न सक्छौँ भने आजका डेटमा सबैभन्दा बढी भ्रमण गरिने क्षेत्रको रूपमा भम्केनी धाम भएको कारणले धेरै मान्छेहरू आउँछन्। त उनीहरू चाहिँ बसाइ त्यहाँ कति छ भन्ने कुरा एउटा पार्ट हो, झन्डै 1-2 दिन त्यहाँ बस्ने गरी भक्तजनहरूको आगमन त्यो सङ्ख्या एकदमै न्यून छ। झन्डै 10-15-20 मिनटसम्म त्यो ठाउँमा बस्ने, घुमफिर गर्ने, सबै ठाउँमा दर्शन गर्ने, यसरी चाहिँ आगमन हुने पर्यटक चाहिँ झन्डै 20-25 हजार मान्छे त्यहाँ दियो जलाउन मात्रै आउँछ भनेर हामीले चाहिँ एउटा अनुमान गरेका छौँ।
अनि सरले भन्नुभएको छ अब 1-2 दिन बस्ने धार्मिक पर्यटकहरूको सङ्ख्या चाहिँ न्यून छ भनेर, किन न्यून छ, कारण चाहिँ के हो जस्तो?
अब यसका विभिन्न कारण के पनि हुन सक्छन् भने भारतको दिल्लीबाट सबैभन्दा नजिक रहेको नेपालको सहर महेन्द्रनगर, राति दिल्लीबाट हिँडेको मान्छे बिहान बस आइपुग्छ, दिउँसो दर्शन गरेर ऊ मान्छे चाहिँ अर्को दिन बेलुकी फर्केर राति राति दिल्ली पुगिसक्छ, त्यो मान्छेलाई कसरी महेन्द्र रोक्ने? अब तपाईँको यहाँबाट काठमाडौँ रुटमा आएका मान्छेहरूलाई पनि नाइट बसबाट सहजै बिहान यहाँ झरेर दर्शन गरेर फर्किन सक्ने अवस्था छ, झापाबाट आएको मान्छेले बेलुकी फर्किन सक्ने अवस्था छ। महेन्द्रसम्मको बस यातायात सुगम भएका कारणले पनि धेरै पर्यटकहरू चाहिँ भम्केनीमै बस्ने गरी नआएको अवस्था हो। र अर्को कुरो के भने, भम्केनी सँगसँगै यहाँका अन्य स्थानीय जुन पर्यटकीय स्थल छन् ती स्थलहरू सँगसँगै र खास गरी यहाँको हाम्रो झोलुङ्गे पुल र शुक्ला फाटा आरक्ष समेत हेर्ने गरी धेरै पर्यटनको आगमन हुने भावनाले भम्केनीमा बसाईको क्रम अलिकति छोटिन गएको छ। र हामी भम्केनी नजिक भएका केही मान्छेहरूसँग अहिले चाहिँ नयाँ खालको अवधारणा के पलाइरहेछ भने, भम्केनीमा कमसेकम पर्यटकहरूको बसाईलाई अलिकति लम्ब्याउनका निमित्त, कमसेकम पनि यो अवधिलाई बढाउनका निमित्त हामीले होमस्टेहरू निर्माण गर्ने हो कि, तिलाचौर र तिल्केनी क्षेत्र इभन जिमुवासम्म पनि अलिकति होमस्टे र खास गरी आफ्ना इष्टमित्रहरूलाई इष्टमित्रकै रूपमा चाहिँ एउटा होइन अतिथिकै रूपमा स्टेको चाहिँ हामीले कन्सेप्ट ल्याउने हो भने भम्केनीमा पर्यटकहरूको बसाइ लामो हुन सक्छ।
अनि धर्मशालाको व्यवस्था छ कि छैन? यो
भम्केनीमा धर्मशाला भन्दा विगतमा आउने पर्यटकको संख्याका अनुपातमा धर्मशाला त्यहाँ थियो र अहिले चाहिँ धर्मशाला विगतको त्यो चाहिँ सानो अवस्थामा रहेको धर्मशालालाई रिमुभ गरेर त्यहाँ अर्को एउटा स्ट्रक्चर खडा गरिएको अवस्था छ। र धर्मशाला भन्दा पनि हामीले अस्थायी रूपमा चाहिँ पर्यटकहरूलाई रोक्ने गरी हरेक मेलामा त्यहाँ चाहिँ व्यवस्थापन गर्दै आएका छौँ। यस कारणले पनि भम्केनीमा धर्मशाला भन्दा पनि अस्थायी रूपमा चाहिँ हामीले अतिथिहरूलाई भक्तजनहरूलाई रोक्नका निमित्त व्यवस्था गरेका छौँ। जस्तै कि हामीले 1000-2000 लागि टार्गेट गरेर विगतमा चाहिँ हामीले जुन जगद्गुरुले लगाउनु भएको अनुष्ठान थियो त्यति बेला टार्गेट गरेका थियौँ, तर त्यति बेला चाहिँ हामीसँग भम्केनीमा झन्डै 2500 हारिमा मान्छे त्यहाँ स्टे गरे अवस्था छ।
अहिले चाहिँ कति जति बस्न सक्छन्?
अब अहिले हामीले नजिकमा मन्दिर समितिका साथीहरू पनि भावनाले धेरै जसो त हामी पारिवारिक रूपमा पनि बसाउन सक्ने अवस्थामा छौँ त्यस्तो बस्न चाहनुहुनेका लागि, र हाललाई चाहिँ हामीले झन्डै 30-35 तत्काल आइपुग्यो भने पनि हामीले त्यहाँ चाहिँ स्टे गराउन सक्ने अवस्था छ।
अनि एउटा कुरा चाहिँ म सरलाई के सोध्न चाहन्छु भनेपछि, त्यो मन्दिरमा चाहिँ पूजाआजा गर्नका लागि पुजारी सधैँ त्यही हुन्छ या टाइम टाइममा जाने गर्छन् या पुजारी आफै लगेर जानुपर्छ, के छ अवस्था?
अब मन्दिरमा नियमित रूपमा पूजा गर्ने पुजारी चाहिँ जुन मूल पुरोहित हुनुहुन्छ उहाँ चाहिँ मुख्य अनुष्ठानको दिन आउनुहुन्छ। स्थानीय स्तरमा भएका पुजारीज्यूहरूले जति बेला पनि उपलब्ध हुनुहुन्छ, जति बेला पनि भक्तजनहरूले चाहेका धार्मिक कार्यहरू गर्नका निमित्त त्यहाँ चाहिँ पुजारी उपलब्ध हुनुहुन्छ। र अर्को
तपाईँले
मन्दिरमै उपलब्ध हुनुहुन्छ। र अर्को कुरो, तपाईँले आफैसँग पुजारी लगेर जानुभयो भने पनि हाम्रो मन्दिर समितिले तपाईँलाई चाहिँ कुनै त्यस्तो रोकछेक गर्ने त्यस्तो गर्ने चाहिँ गरेका छैन। आफै पुजारी लगेर पूजा गर्नेहरूलाई कुनै अतिरिक्त त्यस्तो शुल्क पनि लिएको अवस्था छैन।
हजुर, अब अलिकति फरक प्रसङ्गतिर लागौँ। जति बेला तपाईँले सुरुमा यो भम्केनी धाममा रहेको यो मन्दिर देख्नु भएको थियो त्यति बेलाको अवस्था कस्तो थियो र अहिले कस्तो भएको छ?
अब सुरुमा मैले देख्दाखेरि त म चाहिँ त्यहाँ यसो घुम्दै गर्दा मैले एउटा नयाँ क्यामेरा पाएँ र घुम्दै गर्दाखेरि के गर्ने त भने यसो फोटो खिच्दै जाउँ त स्थानीय स्तर भनेर फोटो खिच्ने क्रममा चाहिँ म भम्केनीको पनि फोटो खिचौँ भनेर गएको। अनि मैले त्यति बेला चाहिँ जाँदै गर्दाखेरि म त्यो दायाँ बायाँ भएका झाडीहरू चाहिँ भाँच्दै तोड्दै त्यो हाँगा बिङ्गाहरू तोड्दै त्यसरी गएको थिएँ र फुल्ली त्यो फोटोमा पूर्ण रूपमा मन्दिरै नदेखिने गरी त्यहाँ चाहिँ एकदमै झाँगिएको अवस्थै थियो। त्यसपछि मन्दिर समितिले लगातार रूपमा चाहिँ त्यो मन्दिरको व्यवस्थापनमा लागिपरेपछि अहिले चाहिँ भम्केनीमा तपाईँ राति पनि पुग्नुभयो भने तपाईँलाई चाहिँ घर जस्तै महसुस हुन्छ त्यस्तो भएको छ। वरिपरि जङ्गलमय भए तापनि तपाईँ चाहिँ त्यहाँको स्ट्रक्चरहरू हेर्दाखेरि, त्यहाँको सरसफाइ हेर्दाखेरि, त्यहाँको व्यवस्थापन हेर्दाखेरि, त्यो मन्दिरको खास गरी भौगोलिक स्ट्रक्चर हेर्दाखेरि तपाईँ चाहिँ एकछिन त्यहाँ रमाउनुहुन्छ। तपाईँलाई घर पुग्नका निमित्त कमसेकम पनि हतार हुँदैन। अहिले भम्केनीको विकास यसरी भइरहेको
छ, मन शान्त र रमणीय हुन्छ त्यहाँ पुगेपछि।
तपाईँको मन यसरी शीतल हुन्छ कि तपाईँ बिर्सिनुहुन्छ। बजारबाट एकदमै नजिक रहेको भम्केनी धाम तपाईँ त्यहाँ पुग्ने बित्तिकै आफ्ना जीवनका सारा तनावहरू बिर्सिएर एउटा ईश्वरको अलौकिक स्थानमा एउटा प्राकृतिक रमणीय सुन्दर हरियो वनमा चाहिँ तपाईँ हराउनुहुन्छ र तपाईँका मनका सारा तनावहरू बिर्सेर तपाईँ चाहिँ एकदमै त्यो आनन्दको अनुभूति गर्न पाउनुहुन्छ।
अनि अब यसलाई चाहिँ अझै आकर्षक बनाउनका लागि चाहिँ के गर्नु पर्ला, यता के योजनाहरू बनिराखेका छन्?
अब भम्केनीलाई बिजुली त्यहाँ पुर्याइएको अवस्था छ, यद्यपि ट्रान्समिटर कम क्षमताको छ, सरकारले अलिकति त्यहाँनिर कन्जुसै गरेकै हो, लाइन पुर्याइदिएको छ, ट्रान्सफर्मरको क्षमता कम छ र भोल्टेज अलि लो छ, तथापि त्यहाँ बिजुली हुन्छ नै हेर्नुहोस्। र त्यो ठाउँमा सबैभन्दा तत्काल चाहिँ आवश्यकता खट्केको के भने, बेलुकी जुन स्टे गर्न चाहने हुनुहुन्छ उहाँहरू ग्रुपमा गएर पनि स्टे गर्नुहुन्छ, केही आफ्नो टेन्ट ल्याएर पनि स्टे गरिराख्नु भएको छ, उहाँहरूका लागि कमसेकम पनि बेलुकीलाई हामीले सोलर सेन्सर सिस्टमबाट त्यो ठाउँमा चाहिँ बिजुलीहरू बत्तीहरूको व्यवस्था गर्न सक्यौँ भने हामी भम्केनीलाई चाहिँ अझ प्रभावकारी रूपमा र भम्केनीको विकास अझ गतिलो तरिकाले हुनसक्छ भन्ने हामीलाई लागिरहेछ। बरु तपाईँको यो लोकप्रिय एफएम रेडियोबाट म निवेदन गर्न चाहन्छु, यदि कुनै दाता महानुभावहरूसँग त्यस्तो प्रविधि छ, उहाँहरूसँग त्यस्तो चाहिँ धार्मिक स्थलका लागि गर्ने कार्य छ भने कृपया उहाँहरूले हाम्रो भम्केनी धामलाई सबैको साझा र हिन्दूहरूको एउटा एकमात्र अलौकिक धामको रूपमा विकास गर्नका निमित्त सोलर सेन्सर सिस्टमबाट चाहिँ त्यो ठाउँलाई उज्यालो गरिदिन सक्नुहुन्छ। म यो रेडियो मार्फतै अनुरोध गर्न चाहन्छु।
अनि तपाईँ चाहिँ त्यो ठाउँको स्थानीय बासिन्दा पनि हो, अब चाहिँ त्यो क्षेत्रको विकास गर्नका लागि तपाईँहरूको भूमिका चाहिँ कस्तो रहेको छ? अब कुनै दात्री निकाय भनिहाल्नुभयो, उहाँहरूले चाहिँ तपाईँहरूसँग सम्पर्क गर्न चाह्यो भने कसरी गर्न सक्नुहुन्छ? तपाईँ चाहिँ अब कुनै दात्री निकायसँग कसरी सम्पर्क गरिराख्नु भएको छ यसको बारेमा पनि?
हामी भम्केनीको विकासका लागि दाता निकायसँग सोझै प्रस्ताव राखेर जाने पक्षमा छैनौँ, किनकि यो एउटा अलौकिक पौराणिक स्थल हो र अलौकिक आनन्दको अनुभूति गर्न चाहनुहुने जो पनि भक्तजन हुनुहुन्छ उहाँले स्वस्फूर्त रूपमा त्यहाँ केही गर्न चाहनुहुन्छ भने मन्दिर समितिसँग समन्वय गरेर उहाँले त्यो गर्न सक्नुहुन्छ। यसका लागि हामी उहाँहरूलाई विनम्र निवेदन पनि गर्छौँ र यसका लागि कुनै छुट्टै प्रपोजल चाहिँ व्यवस्थित गरेर त्यो माग्ने पक्षमा हामी किन पनि छैनौँ भने यहाँ धार्मिक रूपमा र पौराणिक रूपमा सांस्कृतिक रूपमा हाम्रो आस्थाको धरोहर त्यहाँ जोडिएको अवस्था छ। खास गरी भम्केनीमा रहेको जुन पानी जलाशय जुन छ, पाँचवटा कुण्डहरू छन्, ती पाँचवटै कुण्डको पानी लगेर गर्भवतीको बेथाले छटपटिरहेको महिलालाई त्यो पानी खान दियो भने सहजै चाहिँ त्यो बेथाबाट उम्किन सकिन्छ भन्ने पनि खालको मान्यता भएका कारणले त्यहाँ भएको जलाशयका कुण्डको पानीहरूलाई पनि व्यवस्थित गरेर विभिन्न क्षेत्रमा एउटा शुद्ध पवित्र जलको रूपमा पनि हामीले चाहिँ धेरै ठाउँमा पुर्याउन सक्यो भने यसबाट पनि भम्केनीको विकासमा अलिकति योगदान पुग्न सक्ने भएका कारणले हामीले त्यो पनि योजना अघि सारेका छौँ। अर्को कुरो जुन बाटो अहिले छ त्यो बाटोलाई पिच गर्ने क्रममा अब नेपाल सरकारको कति त्यहाँ चाहिँ लगानी हुन्छ, कुन खालको लगाव रहन्छ त्यो हामीले अब हेर प्रतीक्षामै छौँ। बाटो एउटा कुरो रह्यो, बिजुलीको ट्रान्सफर्मरको एउटा कुरो रह्यो र त्यो ठाउँमा सञ्चारका निमित्त अब जति बेला हाम्रो मेला लाग्छ त्यति बेला चाहिँ मोबाइलहरूमा एकदमै त्यहाँ चाहिँ ट्राफिक जाम हुन्छ, मोबाइल नेटवर्कले काम नगर्ने हुन्छ। यसर्थ चाहिँ त्यो ठाउँमा एउटा कुनै पनि सेवा प्रदायक कम्पनीले त्यहाँ मोबाइल टावर पनि राख्ने एउटा त्यस्तो चाहिँ अभियान सञ्चालन गरिदियो भने भम्केनीमा अब धेरै गरिराख्नुपर्ने धेरै त्यस्तो आवश्यकता छैन। त्यसपछि हामीलाई आवश्यकताको विषयवस्तु भनेको खानेपानीको व्यवस्थापन र धर्मशालाको व्यवस्थापन। हामीले अर्को टार्गेट राख्यो भनेको भम्केनीमा चाहिँ हामीलाई एकदम गौशालाको व्यवस्थापन र बजारमा अहिले गाईको दुध चुसुन्जेल चाहिँ खाने र दुध निस्किसकेर रगत निस्किन थाल्यो भने गाई गोरुलाई बजारमा छोड्ने जुन संस्कृति छ यो संस्कृतिका विरुद्ध पनि भम्केनीबाट एउटा अभियान उठाएर हामी स्थानीय स्तरमा गौशालाको व्यवस्थापनका लागि सोचिरहेका छौँ। गौशालाका लागि पनि अब विभिन्न कारणले चाहिँ दान गर्न चाहने दाता महानुभावहरूबाट सहयोग लिएर हामी गौशालाको पनि व्यवस्थापनको तयारीमा छौँ।
हजुर, त्यो त अब अरूको भरमा लाग्नुपर्ने भयो, तर अब हामी आफ्नो दायित्व चाहिँ कसरी पुरा गर्न सक्छौँ त त्यो मन्दिरलाई अझै आकर्षक र पर्यटकीय रूपले विकास गर्नका लागि चाहिँ हाम्रो दायित्व चाहिँ के हुन सक्छ यो ठाउँका स्थानीय बासिन्दा?
हामी स्थानीय बासिन्दाहरूको दायित्व भनेको हामी तपाईँहरूलाई स्वागत गरिरहेका छौँ, भक्तजनहरूको आगमनको लागि हामी धन्यवाद ज्ञापन गरिरहेका छौँ र यो मन्दिरको विकास कसरी हुन्छ त्यसका लागि हामी अहोरात्र चाहिँ यसको परिकल्पना गरिरहेका छौँ, यसको विकासका लागि सोचिरहेका छौँ। विविध पक्षहरूसँग जीवनका विभिन्न पाटोहरूसँग भम्केनीको सम्बन्ध र यो जनजीवनका विविध पक्षहरूसँग भम्केनी कसरी जोडिन्छ, जस्तै न्वागी चढाउने छ, नयाँ अन्न चढाउनका निमित्त हामी त्योसँग जोडिएका छौँ, हामी पानी पर्नका निमित्त त्योसँग जोडिएका छौँ, हाम्रो जलाशय त्यहाँ छ, हाम्रो सिँचाइको जलाशय नै त्यहाँबाट उत्पन्न भएको अवस्था छ। यस कारणले स्थानीयहरू नजागिकन यसको विकास हुँदैन भन्नेमा हामीलाई महसुस भइसकेका कारणले विगत एक दशकदेखि हामी निरन्तर रूपमा अगाडि बढिरहेका छौँ। सबैभन्दा ठुलो कुरो त हामीले अहिले जगद्गुरुको जुन अनुष्ठान छ, जगद्गुरु महाराज श्रीले ल्याउनु भएको यो जुन नयाँ परिक्रमा छ, 75 फिट अग्लो नेपाल माताको मूर्ति बनाउने अभियानलाई सबैभन्दा पहिले हामी गर्न चाहन्छौँ। यसलाई सम्पन्न गरिसकेपछि हामी अरू विकास निर्माणका काम पनि सोच्नेछौँ। यसलाई हाम्रै हातबाट यो नहुन सक्ने भावनाले हामीले आह्वान पनि गरेका छौँ, तर त्यसमा के गर्नुपर्छ, हाम्रो भूमिका के हुन्छ, त्यसका लागि हामी स्थानीयवासीहरू चाहिँ अगाडि सरिरहेका छौँ।
हजुर, अब भने हामी कार्यक्रमको अन्त्य अन्त्यतिर पुग्दैछौँ र अहिलेसम्म चाहिँ हामीले स्थानीय स्तरबाट गरेका कामहरू चाहिँ के हुन्, हामी अरू ठाउँको लागि उदाहरण चाहिँ के पेश गर्न सक्छौँ त?
स्थानीय स्तरबाट पहिले हामीले त्यहाँको जलाशय व्यवस्थापन गऱ्यौँ,
हजुर,
अझै यद्यपि त्यो उल्लेखनीय रूपमा चाहिँ ठुलो काम भएको छैन। हामीले त्यसपछि त्यहाँको कुटी व्यवस्थापन गऱ्यौँ, हामीले मन्दिरसम्म जाने स्टेयरहरू त्यो सिँढीहरूको व्यवस्थापन गऱ्यौँ, एउटा चक्र त्यसको मार्गको परिकल्पना गरेर हामीले परिक्रमा मार्ग पनि बनायौँ र तत्पश्चात चाहिँ चौरहरू सम्याउने काम, त्यहाँसम्म बाटोहरू पुर्याउने काम, पछि चाहिँ नगरपालिकाले डोजरहरू पठाएर जिल्ला विकासबाट अन्य अन्य कार्यालयहरूबाट त्यहाँ चाहिँ सहयोग भयो। सुरुमा चाहिँ बाटो व्यवस्थापन स्थानीय मान्छेहरूले नै गर्यौँ,
सुरुवात
स्थानीयहरूबाटै भयो। हामीले त्यहाँबाट निस्किने जति पनि प्राकृतिक स्रोतहरू छन् त्यसलाई चाहिँ त्यही स्थानको व्यवस्थापन गर्नका निमित्त त्यहाँको ढुङ्गाहरू सङ्कलन गर्नेदेखि लिएर त्यहाँ भएका काठपातहरूको व्यवस्थापन गर्नेदेखि लिएर चौरहरू सम्याउनेदेखि लिएर हामीले चाहिँ त्यहाँ भएको बन्देवी माताको मन्दिर, त्यहाँ भएको कल्पटेको पनि हामीले त्यहाँ एउटा स्थापना गरेका छौँ। त्यसको व्यवस्थापन, तपाईँको पुराना घण्टहरूमा भएका कुराहरूलाई चाहिँ अध्ययन गरेर उजागर गर्ने कामहरू, अनि त्यो ठाउँको प्रचार प्रसारका निमित्त बजारसम्म आएर चाहिँ अन्तर्क्रियाहरू छलफलहरू गर्ने, पत्रकारहरूलाई बोलाएर प्रेस मिटहरू गर्ने, सुरु समयमा चाहिँ मिडिया मिसन भनेर केही पत्रकार साथीलाई त्यहीँ बोलाएर त्यो ठाउँको बारेमा अध्ययन गर्न लगाउने, स्थानीय पत्र पत्रिकामा त्यसलाई प्रकाशित गराउने, यी कामहरू चाहिँ स्थानीयहरूको पहलबाट सुरु भइसकेपछि त्यसको केही समय पश्चात चाहिँ जगर गुरुकै आगमन भइसकेपछि यो राष्ट्रिय स्तरमै एउटा प्रसिद्ध स्थलको रूपमा विकसित भयो र स्थानीय स्तरमा यो जिल्लाको एजेन्डाहरूमा पनि पर्न गयो। जिल्लाको एजेन्डामा पार्नुभन्दा अगाडि स्थानीयहरूको भूमिका उल्लेखनीय छ।
जे होस्, निरन्तर रूपमा विकास हुँदै गएको छ,
भम्केनीको विकास निरन्तर रूपमा अगाडि बढिरहेको छ, र यसै गरी सुदूरपश्चिमका अन्य धार्मिक क्षेत्रहरूको विकास गर्न सक्यो भने काठमाडौँमा रहेको पशुपतिनाथ सरहका 29 त्यही स्तरका, त्यही मर्यादा क्रममा रहेका 29 धार्मिक स्थलहरू सुदूरपश्चिममा मात्र भएका कारणले सुदूरपश्चिमको पर्यटन धार्मिक पर्यटनको रूपमा विकास गर्न सक्यो भने भम्केनीको मात्रै होइन सुदूरपश्चिमका 9 जिल्ला, अहिलेको समग्र 7 प्रदेशको विकास धार्मिक पर्यटनबाट सम्भव छ भन्ने हामीलाई लागिरहेको कारणले भम्केनी लगायतका अन्य क्षेत्रहरूको विकास, खास गरी बैतडीको ग्वाले केदारदेखि लिएर गन्यापधुरादेखि लिएर चाहिँ हाम्रो बढीमालिकासम्म जुन एउटा धार्मिक पर्यटकीय हबको रूपमा हामीले विकास गर्न सक्यौँ, एउटा धार्मिक पर्यटकीय चक्रीय मार्गको रूपमा विकास गर्न सक्यो भने सुदूरपश्चिमको विकास धार्मिक पर्यटनबाट सम्भव छ भन्ने मलाई लाग्छ।
र यो क्षेत्रका मानिसहरूको मुहार नै फेरिन्छ,
यो क्षेत्रका मानिसहरूको मुहार फेर्नका लागि धार्मिक पर्यटन एउटा अकल्पनीय विकल्प नै नरहेको एउटा गन्तव्य हुन सक्छ भन्ने मलाई लाग्छ।
हजुर सर, यहाँले आफ्नो व्यस्तताका बावजुद कार्यक्रममा आएर आफ्ना विचारहरू राख्नु भएको छ, र भङ्केनी धामको चाहिँ कसरी विकास भयो र यसको धार्मिक मूल्य मान्यताहरू के छन् भन्ने कुराको बारेमा प्रश्न पारिदिनु भयो, यसका लागि कार्यक्रमको तर्फबाट तपाईँलाई धेरै धेरै धन्यवाद छ।
तपाईँलाई पनि धेरै धेरै धन्यवाद, भङ्केनी लगायत केही स्थलहरूको बारेमा बोल्ने मौका दिनुभयो, तपाईँको रेडियो टिमलाई समेत हार्दिक धेरै धेरै धन्यवाद छ।
अहिले निकै चर्चामा रहेको भङ्केनी धाम आजभन्दा 5 अगाडि खासै चर्चामा थिएन। धार्मिक र पर्यटकीय स्थलहरूको विकास कसरी गर्न सकिन्छ भनेर यो ठाउँका स्थानीय बासिन्दाहरूले देखाउँदैछन्। हामीले पनि आफ्नो ठाउँमा भएका धार्मिक र पर्यटकीय स्थलहरूको विकास गर्न सक्यौँ भने पर्यटन व्यवसायको आधार स्तम्भ बनाउन सक्छौँ। त्यसैले आजैदेखि आफ्नो ठाउँमा भएका धार्मिक र पर्यटकीय स्थलहरूको विकासमा हामी पनि लागौँ।
उहाँ हुनुहुन्थ्यो कृष्णदत्त जोशी, हाम्रा सहकर्मी साथी अरुण चन्दले भम्केनी क्षेत्रको धार्मिक पर्यटन सम्वर्धन र संरक्षण कसरी गर्न सकिन्छ भन्ने बारेमा उहाँसँग कुराकानी गर्नुभएको थियो। यो कुराकानी सँगसँगै कार्यक्रम जवाबदेहताको आजको निर्धारित समय सकिएको छ। यो कार्यक्रम तपाईँलाई कस्तो लागेको छ? तपाईँ हामीलाई सल्लाह, सुझाव र प्रतिक्रिया पठाउन सक्नुहुन्छ। हाम्रो ठेगाना रहेको छ सामुदायिक रेडियो शुक्लाफाटा एफएम 99.4 MHz, पोस्ट बक्स नम्बर 28, भीमदत्त नगरपालिका 1, भाँसी, कञ्चनपुर।
ल त आदरणीय श्रोताबिन, आजको कार्यक्रम जवाबदेहिताको हामी अन्त्यतिर आइपुगेका छौँ र कार्यक्रम जवाबदेहितामा अर्को एपिसोडमा नयाँ विषयवस्तुका साथमा उपस्थित हुने नै छौँ। अहिलेलाई भने प्राविधिक मित्रलाई धन्यवाद दिँदै सहकर्मी साथी जयदेव जोशीसँगै म अरुण चन्द पनि तपाईँहरूबाट बिदाउन चाहन्छौँ। हस्त, नमस्ते।
शुक्ला फाटा एफएमको प्रस्तुति रेडियो कार्यक्रम जवाफदेहिता 6 बजेदेखि 37 बजेसम्म रेडियो कार्यक्रम जवाफदेहिता।